यो रेडियो नेपाल हो। अब जनार्दन विष्टबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। भूकम्प र बाढ़ी पहिरोपछिको पुनर्निर्माणको काम 2084 असारभित्र सक्ने गरी सरकारको योजना स्वीकृत। पुनर्निर्माणका लागि करिब 1 खर्ब रूपियाँ खर्च हुने अनुमान। अत्यधिक जाडोले सोलुखुम्बुका सामुदायिक विद्यालयहरूमा पठन पाठन बन्द। र अमेरिकाको लस एन्जलस आगलागीमा मृत्यु हुनेको संख्या 24 पुग्यो। विस्थापितलाई घर फर्काउन कम्तीमा बिहिबारसम्म समय लाग्ने। समाचार अब विस्तारमा। सरकारले भूकम्प र बाढ़ी पहिरो पछिको पुनर्निर्माणको काम 2084 असारभित्र सक्ने गरी पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि योजना स्वीकृत गरेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आज सिंहदरबारमा आयोजना गरेको पत्रकार सम्मेलनमा पुनर्निर्माणका लागि कम्तीमा 1 खर्ब 1 अर्ब रूपियाँको प्रारम्भिक लागत अनुमान गरी स्वीकृत गरिएको जनाएको छ। प्राधिकरणका सहसचिव डाक्टर विष्णु कुमार भूषालले प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा हिजो बसेको विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषदको बैठकले पुनर्निर्माण र पुनर्स्थापनाका लागि चालू आर्थिक वर्षबाटै उच्च प्राथमिकताका आधारमा बजेट निकासा गर्ने र अन्तर्राष्ट्रिय दाताबाट समेत स्रोत जुटाउने निर्णय गरेको जानकारी दिनुभयो। प्राधिकरणले 2079 डोटी भूकम्पमा क्षतिग्रस्त निजी आवास पुनर्निर्माणका लागि मागबाट लाभग्राही छनौट गरी किस्ता निकासा गर्ने निर्णय गरेको छ। त्यस्तै 2080 जाजरकोट स्थित पश्चिम नेपालमा गएको भूकम्प र 2081 मनसूनजन्य विपदबाट क्षतिग्रस्त निजी आवास पुनर्निर्माणका लागि क्षतिको विस्तृत आकलन प्रारम्भ गर्ने पनि प्राधिकरणका सहसचिव डाक्टर भूषालले जानकारी दिनुभयो। 1,15,000 निजी आवास पुनर्निर्माण एवं प्रबलीकरण गर्न 40 अर्ब तथा सड़क राजमार्ग र पुलतर्फ 29 अर्ब रूपियाँको लागत आकलन गरिएको र त्यसबाहेक विद्यालय, स्वास्थ्य संस्था, सरकारी भवन, सिंचाई आयोजना, खानेपानी लगायत भौतिक संरचनाको पुनर्निर्माण गर्नुपर्ने आवश्यकता रहेको प्राधिकरणले जनाएको छ। निजी आवास निर्माणको काम विपद व्यवस्थापन प्राधिकरण मार्फत पालिकाले गर्ने र बाँकी भौतिक संरचना निर्माणको काम सम्बन्धित मन्त्रालय र निकाय मार्फत हुने निर्णय भएको विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका सहसचिव डाक्टर भूषालले बताउनुभयो। विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार निजी आवास पुनर्निर्माणका लागि सरकारले तराईमा 3 लाख, पहाड़मा 4 लाख र हिमालमा 5 लाख रूपियाँका दरले 3 किस्तामा रकम उपलब्ध गराउनेछ। त्यसका साथै सरकारले इन्जिनियर तथा प्राविधिकहरू खटाउने र स्थानीय स्तरमा उपलब्ध स्रोत साधनको प्रयोग गरी पुनर्निर्माणको काम सम्पन्न गरिने पनि प्राधिकरणले जनाएको छ। पुनर्निर्माणका क्रममा भूकम्प पीड़ितले सरकारले उपलब्ध गराउने रकम अपुग भएमा आफ्नो आवश्यकताका आधारमा रकम थपेर पनि घर निर्माण गर्न सक्ने र सरकारले तोकेको भूकम्प प्रतिरोधी मापदण्ड अनुरूप निर्माण गरेमा एकमुष्ट रकम उपलब्ध गराउने व्यवस्था रहेको पनि प्राधिकरणले जनाएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले राजनैतिक दल विभाजन सम्बन्धी कानूनलाई सच्याउनुपर्ने आवश्यकता भए पनि कुनै दललाई फुटाउने र मिलाउने काम आफ्नो नभएको प्रष्ट पार्नुभएको छ। नेपाल पत्रकार महासंघका नवनिर्वाचित पदाधिकारीलाई आज प्रधानमन्त्री निवास बालुवाटारमा बधाई तथा शुभकामना दिने क्रममा प्रधानमन्त्री ओलीले दल विभाजन सम्बन्धी अध्यादेश ल्याउन लाग्यो भनेर झूठ र नकारात्मकता फैलाइएकोमा चिन्ता व्यक्त गर्नुभयो। उहाँले कुनै पनि दल मिल्ने र फुट्ने ती दलको आन्तरिक विषय भएको प्रष्ट पार्नुभयो। उहाँले विगतमा आफू प्रधानमन्त्री हुँदा कुनै दल विभाजन हुने स्थिति आएमा संसदीय दल र केन्द्रीय कमिटि दुवैमा 40% पुर्याउनुपर्ने संविधानको व्यवस्था कार्यान्वयनमा जटिलता आएकोले संसदीय दल वा केन्द्रीय कमिटिमा 40% प्रबन्ध गरेर अध्यादेश ल्याए पनि विरोध आएपछि फिर्ता लिएको बताउनुभयो। प्रतिनिधि सभाको अर्थ समितिले भन्सार सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमाथि व्यावसायिक कृषकहरूसँग सुझाव लिएको छ। समितिको आज सिंहदरबारमा बसेको बैठकमा मह उत्पादक किसान शिव पौडेलले नेपाली महले बजार पाउन आयातित महमा कम्तीमा 60% भन्सार कर लगाउने गरी कानून बनाउन सांसदहरूलाई आग्रह गर्नुभयो। समितिको बैठकमा उखु किसानका तर्फबाट राम भवन यादवले उखु किसानलाई समयमै भुक्तानी दिन नसक्दा चीन लगायतमा आत्मनिर्भर हुन नसकेको यसलाई फेरि सुन्नुहोस् समितिको बैठकमा उखु किसानका तर्फबाट राम भवन यादवले उखु किसानलाई समयमै भुक्तानी दिन नसक्दा चीनी लगायतमा आत्मनिर्भर हुन नसकेको बताउनुभयो। अर्का किसान खोजराज कटुवालले कृषिमा आत्मनिर्भर बनाउन बिउ बिजनदेखि कृषि औजार र मल कारखाना समेत नेपालमै सञ्चालन गरिनुपर्ने, बाहिरबाट आयात गरिने कृषि वस्तुमा भन्सार वृद्धि गर्नुपर्ने र कृषि उद्योगका लागि आयातित गरिने कच्चा पदार्थमा भन्सार छूटको व्यवस्था गरिनुपर्ने बताउनुभयो। बैठकमा सांसदहरूले नेपाली उत्पादनलाई चिनाउने चिन्हहरूको प्रयोग गरिनुपर्ने, गुणस्तरीय खाद्य वस्तु उत्पादन गरी बिक्री वितरण गरिनुपर्ने र आफ्नो भूमिको उत्पादन सस्तो र गुणस्तरीय हुनुपर्ने विचार व्यक्त गर्नुभयो। रेडियो नेपाल र नेपाल टेलिभिजन सार्वजनिक सेवा प्रसारण पीएसबीमा रूपान्तरण भएको सन्दर्भमा विभिन्न 10 सत्रमा गहन छलफलसहित पीएसपी पूर्वारम्भ पीएसपी प्री लन्चिङ कार्यक्रम आयोजना गरिँदैछ। भोलि माघ 1 गतेदेखि 3 गतेसम्म पूर्वारम्भ कार्यक्रम सञ्चालन गरिनेछ। नेपाल टेलिभिजनको स्टुडियो हलमा माघ 1 गते उद्घाटन तथा विषयगत छलफल एवं माघ 3 गते रेडियो नेपालको प्रांगणमा कार्यक्रमको समापन समारोह आयोजना हुँदैछ। सार्वजनिक सेवा प्रसारण नेपालका अध्यक्ष डाक्टर महेन्द्र विष्टका अनुसार पीएसबीको अन्तर्राष्ट्रिय अभ्यास, लोकतन्त्रको सबलीकरण र राष्ट्र निर्माण, शिक्षा र स्वास्थ्य सेवा, विपदको सूचना र शिक्षामा साझेदारी, विषयवस्तुको प्राथमिकता, सामाजिक रूपान्तरण, पीएसबी सञ्चालन र स्थायित्व एवं प्राविधिक रूपान्तरण र डिजिटल प्लेटफर्मको प्रयोग जस्ता विषयमा गहन छलफल हुने जानकारी दिनुभयो। उहाँका अनुसार उल्लेखित विषयगत छलफलबाट पीएसबीमा रेडियो नेपाल र नेपाल टेलिभिजनको सहज रूपान्तरण र सही सञ्चालनका साथै संस्थाको अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजना निर्माण गर्न महत्वपूर्ण मार्गदर्शन प्राप्त हुनेछ। भोलिदेखि शुरू हुने पूर्वारम्भ कार्यक्रमको उद्घाटन सत्र र समापन सत्र तथा विषयगत छलफलको सम्भव भएसम्म रेडियो, टीभी र डिजिटल प्लेटफर्मबाट प्रत्यक्ष प्रसारण समेत गरिनेछ। समारोहको उद्घाटन र समापनको प्रमुख अतिथि संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङले गर्नुहुनेछ भने प्यानलिस्टमा स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेल, शिक्षा विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईका साथै राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रका सरोकारवाला पक्ष र विषयविज्ञहरू सहभागी हुनुहुनेछ। यसैबीच त्रिभुवन विश्वविद्यालय आम संचार तथा पत्रकारिता विभागका प्रमुख डाक्टर कुन्दन अर्यालले पीएसपी सञ्चालनको प्रारूपबारे व्याख्या गर्नुहुँदै राजनैतिक व्यापारिक स्वार्थबाट मुक्त भई सन्तुलित समाचार यसले सम्प्रेषण गर्नुपर्ने सुझाव दिनुभयो। कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले 3 तहका सरकारको सक्रियतामा मानव र वन्यजन्तु द्वन्द नियन्त्रण सम्बन्धी कार्यक्रम सञ्चालन गर्नु आवश्यक भएको बताउनु भएको छ। विज्ञान प्रवर्धनका लागि जापानी समाजको सहयोगमा नेपाल जापानी समाज एल्मनाई एसोसिएशनद्वारा आज ललितपुरमा आयोजित वन्यजन्तु व्यवस्थापन चुनौती र समाधान विषयक गोष्ठीको उद्घाटन गर्दै मन्त्री अधिकारीले कृषि उत्पादनमा हानि नोक्सानी गर्ने बाँदर लगायतका वन्यजन्तुका गतिविधिका कारण देशभरका किसान चिन्तित भएको बताउनुभयो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिरामी प्रेषण राष्ट्रिय निर्देशिका जारी गरेको छ। स्वास्थ्य संस्थामा आउने बिरामीको सोही संस्थामा उपचार सम्भव हुन नसक्ने अवस्थामा थप उपचारका लागि तुरन्तै अर्को स्वास्थ्य संस्थामा पठाई उपचारको व्यवस्था मिलाउनु पर्ने निर्देशिकामा उल्लेख छ। आफ्नो संस्थाको संरचना, उपकरण, विशेषज्ञ सेवा नभएको वा अन्य उपयुक्त कारणले उपचार प्रदान गर्न नसकिने अवस्थामा संस्थामा उपलब्ध हुने सेवा प्रदान गरी थप उपचारका लागि अरू अस्पतालमा प्रेषण गर्नुपर्नेछ। सरकारको 100 पर्यटकीय गन्तव्यको सूचीमा सूचीकृत धनकुटाकै सबभन्दा अग्लो स्थान भनेर चिनिने पटके डाँडा पूर्वाधार निर्माण र प्रचार प्रसारको अभावमा ओझलमा परेको छ। धनकुटाबाट संवाददाता ईश्वर थापा।
पटेक डाँडाको उचाइ समुद्री सतहबाट 2702 मिटर रहेको छ। सूर्योदयको दृश्य, मकालु, कञ्चनजङ्घा लगायत विभिन्न हिमाल, पूर्वका अधिकांश जिल्ला, पहाड़को मनोरम दृश्य अवलोकन यसको विशेषता हो। तर पर्यटकीय सिजनमा पनि पटेक डाँडामा पर्यटक नआउँदा प्राय सुनसान हुन्छ। धनकुटाको महालक्ष्मी नगरपालिका, छथर जोरपाटी गाउँपालिका तथा तेह्रथुमको लालीगुराँस नगरपालिका र छथर गाउँपालिका पटेक डाँडामा जोडिएका छन्। पर्याप्त पर्यटकीय पूर्वाधार तथा प्रचार प्रसार चारवटै स्थानीय तहले चासो नदिँदा पटेक डाँडामा पर्यटक नआएको स्थानीय मुडु शेर्पाले बताउनुभयो।
लोकलहरू जो जसले चिनेको छ, देखेको छ, उहाँहरू आउनुहुन्छ। तर अन्य अब टाढो टाढो जस्तै विराटनगर, मोरङ, सुनसरीतिरकोहरूले खासै थाहा छैन उहाँहरूलाई, किनभने एडभर्टाइजिङ कमी छ, बाटो पनि अप्ठ्यारो अप्ठ्यारो भएको कारणले खासै त्यति आउँछ।
कोशी राजमार्गमा पर्ने सिन्धुवा बजार नजिकै रहेको यो डाँडामा करिब 45 मिनटको पैदल यात्रामा पुग्न सकिन्छ। त्यस्तै महालक्ष्मी नगरपालिकाको नुन्थलाबाट करिब 15 मिनटमा पुग्न सकिन्छ। प्रदेश सरकारको सहयोगमा महालक्ष्मी नगरपालिकाले नुन्थलाबाट तथा छथर जोरपाटी गाउँपालिकाले सिन्धुवाबाट सिँढी निर्माण गरे पनि पूरा हुन सकेको छैन। दुवै तर्फका सिँढी आधा मात्र निर्माण भएका छन्। थप पूर्वाधार निर्माणको लागि बजेट माग गर्दा नआएकोले निर्माणको काम अघि बढ्न नसकेको छथर जोरपाटी गाउँपालिकाका अध्यक्ष छत्र सुब्बाले बताउनुभयो।
गाउँपालिका र नगरपालिकाले 10 लाख लगानी गरेर सिद्ध देवी थानबाट मार्गको परिसम्मको मानिस हिँड्ने फुट ट्रायल निर्माण गर्ने ऐतिहासिक हिसाबले र लोकल हिसाबले निर्माण गर्ने हाम्रो एउटा योजना छ।
डाँडामा टेलिकम र टेलिभिजनका टावर राखिएको छ। टावर सुरक्षार्थ नेपाली सेनाले राखेको तार समेत ननिकाल्दा त्यहाँ पुग्ने पर्यटक समस्यामा पर्ने गरेको स्थानीयको गुनासो छ। यो स्थान नजिकै मार्का पोखरी, काली पोखरी, माङमाया भगवती लगायत विभिन्न धार्मिक महत्वका क्षेत्र रहेका छन्। ईश्वर थापा, रेडियो नेपाल, धनकुटा।
धनकुटाको पटेक डाँडा प्रचार प्रसारको अभावमा ओझलमा। यो थियो हाम्रा संवाददाताको रिपोर्ट। अब अर्को विषय। भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले सार्वजनिक सेवामा अपाङ्गता भएका व्यक्तिको पहुँच अभिवृद्धि गर्नुपर्नेमा जोड दिनुभएको छ। राष्ट्रिय शारीरिक अपाङ्ग संघले आज काठमाडौँमा गरेको सार्वजनिक यातायातमा अपाङ्गता भएका व्यक्तिहरूको पहुँच अभिवृद्धि विषयको राष्ट्रिय कार्यशालामा मन्त्री दाहालले सड़क संरचना अपाङ्ग मैत्री बनाउन सरकार लागि परेको बताउनुभयो। काठमाडौँ उपत्यकामा खानेपानी वितरणका लागि बिछाइएका नयाँ पाइपलाइनको परीक्षण पूरा भएको छ। मेलम्चीको पानी पुनः वितरण शुरू भएसँगै आयोजना कार्यान्वयन निर्देशनालयले पाइपलाइनको परीक्षण शुरू गरेको थियो। मेलम्ची उप आयोजना 2 अन्तर्गत बिछाइएका कुल 33 खानेपानी वितरण सञ्जालका 980 किलोमिटर पाइपलाइनको परीक्षण सम्पन्न भएको निर्देशनालयका प्रमुख टीका बहादुर चौधरीले जानकारी दिनुभयो। हिमाली जिल्ला मनाङमा पुसको अन्तिम सातामा हिमपात भएको छ। हिमपात नहुँदा चिन्तामा परेका मनाङवासी यति बेला खुशी भएका छन्। हिमपात भएपछि काला पत्थरमा परिणत हुन लागेका डाँडा काँडा हिउँले भरिएको छ। जाडो बढेसँगै हिमाली जिल्ला सोलुखुम्बका 93 सामुदायिक विद्यालयमा पठन पाठन बन्द गरिएको छ। चिसोका कारण पठन पाठनमा कठिनाई भएपछि 7 स्थानीय तहले जाडो बिदा दिएका हुन्। शिक्षा विकास तथा समन्वय इकाई सोलुखुम्बुका सूचना अधिकारी प्रकाण्ड न्यौपानेका अनुसार गत मंगसिरदेखि विद्यालयहरू क्रमिक रूपमा बन्द हुन थालेका हुन्। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब एकैछिन विज्ञापन र सन्देश।
नेपाल टेलिकमको 4G भिडियो कल गर्दा नो 4G नेपाल टेलिकमको 4G
सबैको यो विश्वास हो नि नेपाल टेलिकमको 4G
गेम खेल्दा नि टेन्सन नोजी नेपाल टेलिकमको 4G आफ्नो भन्ने आफ्नै हो जी नेपाल टेलिकमको 4G
नेपाल टेलिकम राष्ट्रको सञ्चार।
अब बाँकी समाचारमा केही अन्तर्राष्ट्रिय प्रसंग। अमेरिकाको लस एन्जलसमा लागेको भीषण डढेलो र आगलागीका कारण हालसम्म मृत्यु हुनेको संख्या 24 पुगेको छ। 10,000 भन्दा बढ़ी घरहरू जलेर नष्ट भएका छन्। विस्थापितहरूको संख्या करिब 1,00,000 हाराहारीमा रहेको छ। आफ्नो घरबाट विस्थापित भएका 10,000 मानिस कम्तीमा 4 दिनसम्म घर फर्कन नसक्ने अधिकारीहरूले बताएका छन्। आगलागी नियन्त्रणको प्रयास जारी रहे पनि त्यसले सार्थकता भने पाउन सकेको छैन। निरन्तर तीव्र गतिको हावा चल्दा आगलागी नियन्त्रणमा लिन कठिनाई भइरहेको हो। योभन्दा पहिले पनि करिब 1,80,000 भन्दा बढ़ी व्यक्ति विस्थापित भएकोमा कम जोखिम रहेका क्षेत्रमा भने मानिसहरू फर्कन थालेका छन्। अब खेलकुद। नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले नेदरल्याण्डस र थाइल्याण्डसँग त्रिकोणात्मक T20 सिरिज खेल्ने भएको छ। नेपाल क्रिकेट संज्ञानका अनुसार नेपालले घरेलु मैदान किर्तिपुरमा माघ 17 25 गतिसम्म सिरिज खेल्न लागेको हो। नेपालले पहिलो उद्घाटन खेल नेदरल्याण्डसँग खेल्नेछ। सिरिजमा सहभागी टोलीले एकअर्कासँग 3 पटक खेल्नेछन्। अंक तालिकाको आधारमा शीर्ष टोली विजेता घोषणा गरिनेछ। अब समाचारको अन्त्यमा प्रमुख समाचार एकपटक फेरि। भूकम्प र बाढ़ी पहिरोपछिको पुनर्निर्माणको काम 2084 असारभित्र सक्ने गरी सरकारको योजना स्वीकृत। पुनर्निर्माणका लागि 1 अर्ब रूपियाँ खर्च हुने अनुमान। अत्यधिक जाडो बढ़ेकोले सोलुखुम्बुका सामुदायिक विद्यालयहरूमा पठन पाठन बन्द र अमेरिकाको लस एन्जलस आगलागीमा मृत्यु हुनेको संख्या 24 विस्थापितलाई घर फर्काउन बिहिबारसम्म लाग्ने। रेडियो नेपालबाट तीन बजीको समाचार सकियो। अब हाम्रो अर्को समाचार चार बजी सुन्न सक्नुहुनेछ। हस्त नमस्ते।